جميع الأنبياء والمرسلين والشهداء والصديقين وعبادك الصالحين على الخصوص على محمد سيد المرسلين والنبيين وعلى آله الأطيبين الأطهرين إنما يريد الله ليذهب عنكم الرجس أهل البيت ويطهركم تطهيرا. أما بعد، فقال الله سبحانه وتعالى في كتابه المجيد: ولقد آتينا موسى الكتاب فلا تكن في مرية من لقائه وجعلناه هدى لبني إسرائيل وجعلنا منهم أئمة يهدون بأمرنا لما صبروا وكانوا بآياتنا يوقنون. صلوات. ہم آج بحمد اللہ محرم کے عشرے کے سلسلے میں آج چوتھی تاریخ تک پہنچ گئے ہیں، اور جس عنوان کے زیر سایہ ہم اپنی گفتگو کو جاری رکھے ہوئے ہیں وہ معرفت امام حسین علیہ السلام اور اس کی روشنی میں تعمیر کردار، اور اس بات کو ہم نے آپ کے سامنے ہائی لائٹ کرنے کی، اجاگر کرنے کی کافی کوشش کی کہ قرآن کریم نے جب ہمارے سامنے آئمہ کا ذکر کیا تو آئمہ کے حوالے سے کچھ ایسی خصوصیات کی بات ہوئی ہے کہ جو دیگر الہی عہدوں کے حوالے سے گفتگو نہیں ہوئی ہے۔ اگر ہم امام کے بارے میں بات کریں، یعنی وہ امام جنہیں خدا نے اپنی طرف سے بنایا ہے، اپنی طرف سے مقرر کیا ہے، تو وہ تین یا چار آیتیں ہیں مینلی قرآن کریم میں، جن میں سے دو کا، ایک تو آیت یہی ہے سورہ سجدہ کی 24، پھر میں نے آپ کے سامنے کل بھی حوالہ دیا تھا سورہ انبیاء 73 اور سورہ بقرہ 124 کے، جس میں ذکر ہے کہ ہم نے ابراہیم کو انسانوں کے لیے امام بنائے۔ امامت ظاہر ہے کہ تشیع کا افتخار ہے، یہ ہمارا فخر ہے کہ ہم رسالت اور نبوت کے ساتھ امامت پر بھی ایمان رکھتے ہیں، اور یہ ہمارے اصول دین کا جزء ہے۔ لیکن جو بات افسوس کے ساتھ قبول کرنی پڑتی ہے، صرف کہنی نہیں قبول کرنی پڑتی ہے، وہ یہ ہے کہ ہم امامت کو اپنے اصول دین میں رکھتے ہوئے بھی امام اور امامت کی معرفت سے کافی دور ہیں۔ اور اس حوالے سے میں نے آپ کی خدمت میں ان آیتوں کو بھی رکھا، اور دو تین باتیں بہت خاص جو آپ کو یاد رکھنا ہے۔ پہلی بات کہ امامت کتاب خدا سے ہرگز جدا نہیں ہے۔ اگر کبھی بھی کوئی کتاب الہی سے امامت کو الگ کرنے کی کوشش کرے گا تو نہ کتاب ہاتھ میں آئے گی نہ امامت۔ اس بات کو اچھے طریقے سے سمجھ، اور ان دو آیتوں میں یہ پورا سیکوینس بنتا ہے کہ کتاب ہم نے دی تاکہ اپنے رب کی ملاقات کا یقین پیدا کرو، ہدایت حاصل کرو، اور اگر ہدایت حاصل کرنے کے بعد تم صبر کو اپنا شعار بناتے ہو، اپنی سیرت بناتے ہو، اور اللہ کی آیتوں پر یقین رکھتے ہو، تو پھر تم ہمارے مقرر کیے ہوئے آئمہ سے بھی فائدہ اٹھا سکو گے۔ یہ پورا ایک سیناریو آیت ہم کو بنا کے دیتی ہے۔ تو کتاب اور امام جنہیں خدا نے مقرر کیا ہے یہ ساتھ ساتھ ہے، اور ہر ایک کا اپنا ایک رول ہے، اور پھر اس کے بعد جب ہم امام کی خدمت میں حاضر ہو جاتے ہیں تو پھر جو کربلا ہم کو بات سمجھا رہی ہے وہ یہ کہ امام کی خدمت میں حاضر ہونے کے بعد انسان کہاں سے کہاں تک پہنچتا ہے، کہ کربلا کا جو سب سے بڑا درس ہے وہ یہی ہے، جیسے کل بھی میں نے آپ کے سامنے بات کی تھی عمر سعد بمقابلہ اور، کہ یہ خود ایک بہت بڑا ہمارے لیے سبق ہے کہ اگر انسان امام سے علیحدہ ہو جائے تو کدھر سے کدھر سقوط کرتا ہے، گرتا ہے، اور خور کی مانند کہ اگر اس بات کا اس نے تہیہ کیا ہو کہ کچھ بھی ہو جائے لیکن بہرحال امام کے ساتھ جنگ نہیں کرنا ہے، قتال نہیں کرنا ہے، بے احترامی نہیں کرنی، تو اس صورتحال کا خود امام حسین علیہ السلام نے فائدہ اٹھایا اور رفتہ رفتہ کر کے حر کے نفس کو زندہ کر دیا اور حر کو وہاں تک پہنچا دیا کہ جو کل ہم نے ذکر کیا کہ پھر حر نہ صرف خود اپنے لیے بلکہ اپنے ساتھ کئی افراد کے لیے جنت جہنم سے جنت میں پہنچانے کا وسیلہ بن گئے۔ تو یہ کربلا کی ایک اہم ترین سبق ہے کہ اگر انسان ان شرائط کو پورا کر دے، اور یہ اہم بات ہے، شرائط کو پورا کر دے جو امام کا ساتھ دینے کے لیے ضروری ہے، تو کربلا ہمارے لیے وہ بہترین ایگزامپل ہے کہ پھر انسان کہاں سے کہاں پہنچتا ہے۔ تو کل ہم جب بات کر رہے تھے تو میں نے آپ کی خدمت میں عرض کیا تھا کہ امام حسین علیہ السلام نے اپنے بنیادی مقصد کو بیان کیا ہے دو جملوں میں، کہ میں اپنے جد کی امت کی اصلاح طلب کرنے کے لیے نکل رہا ہوں، اور دوسرا آپ نے یہ فرمایا کہ میں ارادہ کرتا ہوں کہ امر بالمعروف کروں اور نہی عن المنکر کروں۔ امر بالمعروف اور نہی عن المنکر کے میننگ کو میں نے کئی دفعہ آپ کے سامنے ریپیٹ کیا تھا، ریپیٹیشن جو ہے نا وہ سمجھ لیں کہ اخلاقی اور مواعظ میں بہت زیادہ ضروری ہوتی ہے، کیونکہ ہمیں جو بھی نصیحت کی باتیں بتائی جا رہی ہوتی ہیں یا جو ہمارے کانوں سے ہمارے وجود کے اندر داخل ہوتی ہیں، تو آپ یقین کریں کہ ان تمام نصیحت یا حکمت کی باتوں کے ساتھ ساتھ جو ہے نا شیطان اور وسواس خناس بھی لگا ہوا ہوتا ہے، اور یہ بات خود قرآن کریم نے بیان کی ہے کہ انبیاء تک جو باتیں لوگوں کو سناتے ہیں تو اس میں شیطان اپنی امنیت کو داخل کر دیتے ہیں، سورہ حج کی آیتیں۔ تو اس لیے اس کا بار بار دہراتے رہنا، تذکر کرنا بہت ضروری ہے ان چیزوں کا، آپ اپنے ذہن میں بھی اور جو انسان آپ سے گفتگو کر رہا ہے اس کے لیے بھی۔ تو اس کے معنی کو ذہن میں رکھیے گا کہ امر بالمعروف اور نہی عن المنکر، یعنی نیکی کا قائم کرنا، نیکی کو اسٹیبلش کرنا، امپلیمنٹ کرنا، اور نہی عن المنکر یعنی برائی، بدی، سو، خرابی کو ایلیمینیٹ کرنا، اپروٹ کرنا۔ یہ امر بالمعروف اور نہی عن المنکر ہے، اور یہ امام حسین علیہ السلام نے بیان فرما دیا کہ میں یہ ارادہ لے کر نکل رہا ہوں۔ اس کے حوالے سے ہم نے آپ کی خدمت میں عرض کیا تھا کل کہ اگر امر بالمعروف اور نہی عن المنکر کرنا ہے، یعنی آپ اچھائی کو اسٹیبلش کرنا چاہتے ہیں، تو اس کا پہلا اسٹیپ یا پہلا رکن ہے انذار، اور نذیر والا جو فنکشن ہے اس کا ظاہری معنی ہے ڈرانا، لیکن ڈرانا سے مراد کسی کو خوف زدہ کرنا نہیں، بلکہ یہ ڈرانا جو ہے یہ آگاہ کرنے سے زیادہ ریلیٹ، اویئر کرنے سے زیادہ ریلیٹڈ ہے، کہ جب بھی، یعنی جیسے مثال کے طور پر کہ ہمارے زندگی کے اندر کئی معاملات ہوتے ہیں کہ جو ہماری سیکیورٹی سے ریلیٹڈ ہوتے ہیں، ہمارے ہیلتھ سے ریلیٹڈ ہوتے ہیں، ہمارے معاشرے کے سکون اور اطمینان سے متعلق ہوتے ہیں، تو آپ ان تمام چیزوں کے حوالے سے پہلے کس بات پہ غور کرتے ہیں؟ आप खुद इस बात को सोचें कि जब सिक्योरिटी या हेल्थ के मामलात होते हैं तो ज्यादा जोर उन खतरात से आगाह करने पर दिया जाता है कि जिनमें मुब्तला हो के हम नुकसान उठा सकते हैं, या उन बातों पर ज्यादा जोर दिया जाता है कि जिनसे आप फायदा उठाते हैं। फायदा उठाने वाली बातें बाद में आती हैं, खतरात और वार्निंग्स पहले आती हैं। क्योंकि अगर इंसान ने उन खतरात को मद्देनजर नहीं रखा और खुदा ना खास्ता नुकसान उठा लिया, तो फिर फायदा देने वाली चीज आपको फायदा नहीं दे सकेगी। जो कुछ आपके लिए फायदेमंद है वो बेकार हो जाएगा। तो इस वजह से पहले खतरे से खबरदार, फिर वो तो उन तमाम चीजों की खबर जिनसे आप फायदा उठाते हैं। तो इसीलिए पैगंबरान को भी जब खुदा ने कहा कि तुम इंसानों में जाओ और उनकी हिदायत करो, तो पहला रुकन है नजीर, डराना, खबरदार करना, यानी उन खतरात से आगाह करना। और फिर उसके बाद बशारत, बशीर। तो ये इस बात को जहन में रखिएगा। अच्छा, यहां से ही इस इंजार वाले पहलू को लेते हुए मैं चाह रहा था कि आज हम इसको थोड़ा सा जरा एक्सप्लेन करें, इस गुफ्तगू को थोड़ा सा और आगे बढ़ाएं इंजार के हवाले से, क्योंकि ये अमर बिल मारूफ और नहीं अनिल मुनकर का पहला और अहम तरीन रुकन है। यानी अगर हमने इस वाले एस्पेक्ट को अपनी तबलीग से बाहर निकाल दिया कि हमने इस बात के बारे में फिक्रमंद हो गए कि अगर हमने कोई खतरे वाली बात सुना दी तो लोग भाग जाएंगे, दूर हो जाएंगे, हमें कबूल नहीं करेंगे, तो आप समझ लें कि आपकी तबलीग तकरीबन खत्म हो गई, फिर उसका कोई फायदा नहीं है, फिर वो इफेक्टिव नहीं है बिल्कुल। ये बहुत इंपॉर्टेंट है। तो मैं इंजार के हवाले से, कल मैंने आपको इमाम हुसैन का एक जुमला सुनाया था कि जो अपने काम को मासीयत खुदा की राह से निकालना चाहे तो दो चीजों में का सामना करना पड़ेगा, जिसकी उम्मीद लगाए हुए था वो फौत हो जाएगी, और जिससे डर रहा था तेजी से उसी की तरफ जाएगा, वही चीज उसको ग्रैब कर लेगी। आज मैं इंजार के ही पॉइंट ऑफ व्यू से थोड़ा सा अपने माशरे, अपनी सोसाइटी, अपने माहौल को मद्देनजर रखते हुए दो बातें बयान करना चाहता हूँ तरबियत औलाद के हवाले से, और दो बातें बयान करना चाहता हूँ तरबियत बुजुर्गान के हवाले से। क्यों? इसलिए कि ये जुमला भी बार बार दोहराए जाने के काबिल है कि बच्चों और नौजवानों की तरबियत तरबियत याफ्ता बुजुर्गान के जरिए ही मुमकिन है। इस बात को अपने दिमाग से निकाल दें कि हम अपनी तरबियत पे जोर ना दें, हम अपने आप को बेहतर बनाने से, अपने आप को किसी मेयार पर लाने से गाफिल रहें, और ये तवक्को कर लें कि जनाब हमारी बातें जो है ना, खाली हमारी बातें सुन सुन के बच्चे और नौजवान तरबियत याफ्ता हो जाएंगे, ये इम्पॉसिबल है, ये मुमकिन नहीं। तो दो और दो बातें, कोई बहुत ज्यादा तूलानी नहीं, लेकिन समझ लें कि बुलेट पॉइंट्स के तरीके से आप लोग याद कर लीजिएगा। बच्चों को जब आप तरबियत करें तो इस बात का उनको समझाना, यानी समझाने से मुराद लफ्जन से ज्यादा प्रैक्टिकल, कि जिंदगी फन और एंटरटेनमेंट के अलावा भी है। हम खास तौर से कि अल्हम्दुलिल्लाह हमारे पास मादी और माली खुशहाली ज्यादा आ गई है, तो हम ये अफोर्ड कर सकते हैं कि अपने बच्चों को ज्यादा से ज्यादा आराम और आसाइश फराहम कर दें, उनको गैजेट्स लेना या उनके लिए खिलौने, टॉयज एंड फला फला फला। तो हम बच्चों को ये तासुर दे रहे हैं कि जिंदगी जो है ना वो फन एंड एंटरटेनमेंट है, इन्हें तफरी है, मजा है, खेल है, एंजॉयमेंट है। और आप अक्सर बच्चों की जबान से देखेंगे भी कि ये लफ्ज फन जो है ना, ये यहाँ पर बड़ा बहुत ज्यादा इस्तेमाल होता है। अगर मैं इस फन और एंटरटेनमेंट का तर्जुमा करने की कोशिश करूँ ना कुरान की जबान में, तो कौन से दो लफ्ज सामने आएंगे? लाइब और लहव, लहव लाइब। کہ جس کے بارے میں خود قرآن کریم نے جو مذمت کی ہے, حیات دنیا کی حقیقت بیان کی ہے, وہ آپ کے ذہنوں میں محفوظ ہوگا. تو سب سے پہلے بچوں کے دماغ سے اس تاثر کو باہر نکالنا ہے, یا ان کو اس ٹریپ میں نہیں پھنسنے دینا ہے کہ زندگی فن اور انٹرٹینمنٹ کے علاوہ کسی اور چیز کا نام نہیں ہے. اس کے لیے خدا نے ایک نیچرل وے بنایا ہے. وہ نیچرل وے کیا ہے کہ زندگی میں تکلیفیں اور ٹھوکریں ہر ایک کو لگتی ہیں. بیمار پڑتے ہیں, بچے بھی بیمار پڑتے ہیں, کھیل کود میں گریں گے, چوٹ لگے گی, زخم آئے گا, کبھی خون بھی نکلے گا, کبھی کچھ ہوگا, کبھی ہاسپٹل بھی جانا پڑ جائے گا. تو اگر اس قسم کے معاملات ہوں تو اب ایسا بھی نہیں ہو کہ اگر بچوں کو کوئی چوٹ لگی یا کچھ ہوئی تو بچوں کے ساتھ ساتھ ابا ابا بھی ساتھ رو رہے ہیں بیٹھے. تو یہ اگر حالت ہے تو پھر تربیت پاسبل نہیں. اس بات کو ذہن میں رکھیے گا کہ یہ تمام کی تمام چیزیں حکمت الہی میں شامل. چوٹ, درد, تکلیف, پریشانی, یہ خدا کے تربیتی اور حکمتی نظام کا حصہ ہے کہ جس کے ذریعے سے خدا ہمیں بہت کچھ زندگی کی حقیقتیں سکھا رہا ہوتا ہے. تو جب بھی اس قسم کا موقع آئے تو ہمیشہ بچوں کو اس بات کا احساس دلانے کی کوشش کریں کہ اگر تمہیں کوئی چوٹ لگی ہے یا تمہیں کوئی تکلیف ہوئی ہے تو اس کی وجہ تمہاری اپنی کوئی غلطی. اگر تمہارے پیٹ میں درد ہوا ہے تو آپ نے کوئی غلط چیز کھائی ہے. اگر آپ نے بے احتیاطی کی ہے تو آپ نے چوٹ کھائی. یعنی کیا مطلب ہوا اس بات کا, میں کیا عرض کرنا چاہ رہا ہوں, اس بات کا احساس دلانا کہ زندگی میں انسان اب جو کچھ بھی کرتا ہے اس کا ایک نتیجہ اس کے ہاتھ میں آتا ہے. بچوں کو اس طریقے سے بتانے کا کوئی فائدہ نہیں ہے کہ تم یہ کرو گے تو خدا آگ میں ڈال دے گا یا خدا یہ کر دے گا, کہ خدا کو ایک ظالم و جابر ڈکٹیٹر کے طور پر پیش کرنے کا فائدہ نہیں, بلکہ زندگی کے اندر اس بات کو سمجھانا کہ زندگی میں انسان کے لیے نظام کیا بنتا ہے کہ اگر تم غلط کرو گے تکلیف اٹھاؤ گے, اس کا نتیجہ سامنے آئے گا. اچھا کرو گے خوشی پاؤ گے, اس کا نتیجہ سامنے آئے گا. اور اس میں ایک بات اور مد نظر رکھیے گا کہ آپ اگر اپنے بچوں کو ہر قسم کی تکلیف سے بچانا چاہیں, ان کو بھر دیں آرام اور آسائش سے اگر آپ کے پاس وسائل ہیں, بڑے ہونے کے بعد جب وہ اپنی زندگی میں آئیں گے اس وقت آپ انہیں تکلیفوں سے نہیں بچا سکیں, کیونکہ تکلیفیں اور سختیاں زندگی کے نظام کا حصہ ہیں. اور یہاں پر میں آپ کو ایک نفسیاتی نقطہ آپ کی خدمت میں عرض کروں کہ اگر آپ نے ان کو بچپن میں یہ تاثر دیا کہ زندگی فقط فن اور انٹرٹینمنٹ اور انجوائمنٹ ہے اور خدا ایسا ہی ہے کہ بس خالی ہمیں مزے کراتا رہتا ہے, تو بڑے ہونے کے بعد جب ان کے سامنے تکلیفیں آئیں گی تو وہ اس خدا سے ناراض ہو جائیں گے, کیونکہ ان کے ذہن میں خدا کے حوالے سے غلط تاثر اور تصور بیٹھا ہوا ہے. خدا کو انہوں نے اس ہستی کے طور پر نہیں لیا ایٹ لیسٹ کہ جو ہمیں ہماری زندگی میں رائٹ اور رونگ کی بیسس پر ہم کو لے کے چلتا ہے, کہ کم از کم خدا کے بارے میں یہ تصور ہو بچوں کے دماغ. ٹھیک, یہ ایک بات. چلیں ابھی دوسری پھر بعد میں, کیونکہ پھر وہی وقت کا مسئلہ آ جائے گا. بڑوں کے حوالے سے جو انذار کا ایک پہلو ہے, یعنی یہ ایک چیز ہے کہ میں نے آپ کو بچوں کے حوالے سے اس خطرے سے آگاہ کیا ہے, اس لیے میں عرض کر رہا ہوں کہ یہ انذار کا پہلو ہے کہ آپ نے اگر اپنے بچوں کو فن, انٹرٹینمنٹ, انجوائمنٹ یعنی لہو و لعب والی زندگی کی راہ دکھا دی تو وہ زندگی کی حقیقتوں سے بے خبر ہو کر پروان چڑھیں گے اور آپ کے اوپر اوپر ظاہری دین سکھانے کا ان پر کوئی اثر نہیں ہوگا, اور جب وہ زندگی کے مسائل اور پریشانیوں میں داخل ہوں گے عملاً तो पहली मुसीबत यह होगी कि वो उसका मुकाबला करने के लिए इल इक्विप्ड होंगे, और दूसरी मुसीबत यह आएगी कि वो उस खुदा से नाराज हो जाएंगे जिसने उनकी जिंदगी को मीठे से कड़वा कर दिया। ये एक पहलू इंतजार का जो औलाद की तरबियत के हवाले से, कि शुरू से उनको ये एहसास दिलाना है कि जिंदगी में तकलीफें भी हैं और तकालीफ की ज्यादातर जिम्मेदारी खुद हमारे ऊपर आ जाती है, कि खुदा नहीं है जो हमें तकलीफें दे रहा होता है बल्कि हम उसके मुकदमात फराहम कर रहे होते हैं। बड़ों के हवाले से जो बात करना है बतौर इंतजार, यानी कि वार्निंग के तौर पर खतरे से आगाह करने के लिए, वो ये है कि जहां जहां पर आप अपनी जिस्मानी सेहत का ख्याल रखते हैं तो अपनी जिस्मानी सेहत से ज्यादा आपको अपनी रूहानी सेहत का की तरफ से खबरदार होना चाहिए। क्यों? जिस्मानी सेहत से ज्यादा रूहानी सेहत का ख्याल रखना क्यों जरूरी है? इसलिए कि अमीरुल मोमिनीन अलैहि सलाम ने ऐसा फरमाया है कि बदन 50, 60, 70 साल के लिए तुम्हारे साथ है और तुम्हारी रूह एटर्निटी के लिए तुम्हारे साथ है। हमेशगी यानी रूहानियत और रूह का तुम्हारा साथ फॉर एवर है। जिस्म की सेहत खराब होती है, इंसान ठीक है 10 साल 20 साल पहले इंतकाल कर जाता है, लेकिन रूह की सेहत खराब हो गई और उसमें बीमारियां पैदा हो गई तो उससे पीछा छुड़ाना जो है ना वो बहुत ज्यादा मुश्किल काम है। उससे फिर वो जहन्नम के कितना अरसा है, आग है, तकलीफ है, क्या है, ये एक बात। अच्छा, इसमें एक एग्जाम्पल के तौर पर जैसे मैंने बच्चों के हवाले से एक एग्जाम्पल दी आपके माशरती हालात को मद्देनजर रखते हुए, ऐसे ही बड़ों के हवाले से भी एक एग्जाम्पल, और जो मैं वैसे तो अपने करीबी हल्कों में ये बात कर ही रहा होता हूँ लेकिन जाहिर है कि अब काफी दूसरे हजरात भी इस गुफ्तगू को सुन रहे हैं, कि आप जब बाहर से जाकर या बाजार से या किसी होटल से या किसी जगह से जाकर जब कुछ खाते पीते हैं तो आप खाली इस बात को आम तौर से देख रहे होते हैं कि ये चीजें फिकही तौर पर हलाल। ज्यादातर चीजों के बारे में ये ध्यान रखा जाता है कि ये तमाम की तमाम चीजें फिकही तौर पर हलाल। यानी फिकही तौर पर हलाल का मतलब है कि जबीहा प्रॉपर हुआ हुआ है या उसमें कि मुसलमान का हाथ लगा हुआ है या इस किस्म की बात है। लेकिन मैं आपको एक बात और अर्ज करूं, एक बात और अर्ज करूं जो बहुत ज्यादा अहम है इसकी गहराई में, कि जो भी खाना पकता है और तैयार होता है उस खाने की तैयारी में जो रिस्क फराहम किया गया है, जिस रिस्क से वो खाना मुहैया हुआ है, खरीदा गया है, जिन लोगों के हाथों में पक्का है उनके रूहानी असरात, ये सब की सब चीजें रूहानी तौर पर उस गिजा में मुंतकिल होती है। यानी इस किस्म के वाकयात भी हमारे बुजुर्गान के मौजूद हैं कि बहुत, एक मिनट के उसमें आपको बताऊं कि एक साहब किसी के घर में गए, या दोस्त के घर में गए, उन्होंने उनके लिए, वो काफी मशहूर थे इबादात में, उन्होंने उनके नमाज शब के लिए लोटे में पानी रखा बर्तन में, सुबह उठ के देखा तो उनको देखा कि वो पानी वैसे के वैसे ही, तो उनके घर के अफराद ने, इन्हें के जो मेहमान थे उनके घर के अफराद ने एतराज किया कि आप तो इंसाफ की इबादत गुजारी की बहुत तारीफ कर रहे थे, इन्होंने तो वजू तक नहीं किया रात को नमाज शब के लिए। तो उन्होंने जब ये सवाल उनसे किया तो कहने लगे कि आप पहले ये बताएं कि आपके घर के खाने में क्या था, कि मैंने जब रात आपके घर खाना खाया है तो मुझे ऐसा लगा कि मेरा बदन लतीफ हो गया है, हल्का हो गया, और मैंने सारी रात इबादत में गुजारी और मुझे वजू की तजदीद की जरूरत नहीं पड़ी। तो उन्होंने जवाब दिया कि हमारे घर का तरीका यह है کہ ہمارے گھر کی خواتین جب کھانا پکاتی ہیں تو ذکر کے ساتھ اور بحالت وضو میں پکاتی ہیں. ان تمام چیزوں کے اثرات ہیں. جب آپ باہر جاتے ہیں, کسی بھی جگہ پہ چلے گئے, ہوٹل میں چلے گئے, ریسٹورینٹ میں چلے گئے, آپ دیکھ رہے ہیں ظاہری فقہی اور جسمانی معاملات کو, لیکن اس کے بیک گراؤنڈ میں جو روحانی امور چل رہے ہیں وہ اس سے کہیں زیادہ ہیں. جیسے کہ میں نے آپ کو ایک ایگزامپل دی نا, کہ آپ خود اس بات کو دیکھ سکتے ہیں, سمجھ سکتے ہیں, اس بات کا دھیان کریں کہ آپ اگر جا کے اس طریقے سے باہر کھانا کھاتے ہیں یا ایسی کسی اس میں بیٹھتے ہیں محفل اور صحبت میں, اس کے بعد آپ کے نماز کی کوالٹی کیا ہوتی ہے, اس بات کو اپنا پیرامیٹر بنا دیجیے, اس بات کو پرکھنے کا معیار بنا دیجیے کہ جب آپ یا گھر میں اس بات کی تاکید کریں خواتین کو کہ حالت وضو میں پکائیں, ذکر کے ساتھ پکائیں, اور ظاہر ہے کہ الحمدللہ یہاں یہ مسائل کم ہیں, پاکستان میں بہت زیادہ ہیں کہ جو پیسے آ رہے ہیں ان میں پرابلمز ہوتی ہیں کافی, ان کے حوالے سے رشوت اور فلاں فلاں. تو ان تمام چیزوں کا آپ خیال رکھیں اور آپ دیکھیں کہ آپ کی روحانیت پر اس کا کوئی پازیٹیو امپیکٹ آ رہا ہے کہ نہیں آ رہا, آپ یہ تجربہ کر کے دیکھ سکتے ہیں اپنے گھروں میں. تو یہ ایک انذار کا پہلو جو میں عرض کر رہا تھا بڑوں کے حوالے سے, کہ اس بارے میں اپنے آپ کو اس خطرے سے بچانے کی کوشش کریں. یہ ایک وارننگ ہے. کس کے لیے وارننگ ہے؟ آپ کے بدن کے لیے نہیں ہے, آپ کی روح کے لیے. اور اگر آپ اس بات کو ایکسیپٹ کرتے ہیں, اس بات کو قبول کرتے ہیں کہ آپ کی روحانی صحت جسمانی صحت سے زیادہ اہم ہے, تو پھر آپ اس بات کو اگنور نہیں کریں گے. اور ہمیشہ کس بات کا خیال رکھیں گے کہ آپ کا جو بھی کھانا پینا, کیونکہ کھانا پینا ظاہر ہے کہ انسان کی سوچ پر, فکر پر, ان تمام چیزوں پر اثر انداز ہوتا ہے, تو اس کے اندر آپ جتنی زیادہ طہارت کا لحاظ رکھیں گے, جتنا زیادہ اس میں ذکر خدا انکلوڈ کرنے کی کوشش کریں گے, تو اس کی روحانی برکتیں اور فیوزات آپ کے لیے اتنے ہی زیادہ ہو جائیں گے, بڑھ جائیں گے انشاءاللہ. اور یہ آپ تجربہ کر کے دیکھیں کہ آپ جائیں اس طریقے سے کسی ایسی جگہ پہ بیٹھ کے کھائیں, اور بالکل ایسے ان تمام باتوں کا خیال رکھتے ہوئے کھانا تیار کرائیں اور پھر کھائیں, اور دیکھیں کہ اس کا کوئی اثر آپ کی نمازوں پہ پڑتا ہے, کوئی پازیٹیو نیگیٹو امپیکٹ آتا ہے, اس کو دیکھیں. تو انشاءاللہ یہ باتیں اس حوالے سے جاری رہیں گی. میں آج جو دو تین مجالس سے میں اس بات کی نیت کر رہا ہوں کہ امام حسین علیہ السلام کا وہ خطبہ آپ کے سامنے پڑھ دوں ود اے بریف انالیسس, کہ جو آپ نے مکے سے نکلتے وقت ارشاد فرمایا تھا جب آپ 8 ذی الحج کو مکے سے روانہ ہو رہے تھے. اچھا, اگر ہم یہ دو آپ کے جو پیسز ہیں آف کلمات, ایک وہ جو محمد حنفیہ کے نام خط ہے, ابن حنفیہ کے نام خط ہے آپ کا مدینے سے رخصت ہوتے ہوئے, اور یہ ایک چھوٹا سا خطبہ جو مکے سے نکلتے وقت آپ نے ارشاد فرمایا تھا, تو امام حسین علیہ السلام کے قیام کا منشور ہمیں بہت وضاحت کے ساتھ سمجھ میں آ جائے گا کہ کیا ہے. وہاں پر امام علیہ السلام حق اور حق کی بنیاد پر تمام چیزوں کو بیس کر رہے ہیں اور بیان فرما رہے ہیں. یہاں یہ اس سے زیادہ بلیغ ہے ظاہرا, یہ مکے سے نکلتے وقت جو آپ کا کلام ہے اس میں بلاغت زیادہ ہے, ڈیپتھ زیادہ ہے, کہ آپ نے حمد و ثناء خدا کی, رسول گرامی پر صلوات و درود بھیجا, پھر آپ فرماتے ہیں خط الموت علی ولد آدم مخط القلادت علی جید الفطاط. خط, خط یعنی ایک لکیر, ایک نشان, موت کا نشان آدم کی اولاد پر اس طریقے سے کھینچ دیا گیا ہے جس طریقے سے ایک جوان لڑکی کے گلے پر گلو بند کا نشان آ جاتا ہے. یہ عجیب تشبیہ آپ نے استعمال کی, یعنی کہ جیسے ایک شال ہے, گلوبند ہے, اگر ایک جوان لڑکی کے جس کا حسن و جمال اپنے شباب پر ہے, اگر وہ ایک ایسی چیز بھی اپنے گلوبند بھی اپنے گردن کے گرد لپیٹے گی اور پھر اتارنے کے بعد اس کا نشان محسوس ہوگا, نظر آئے گا. تو آپ فرماتے ہیں کہ اولاد آدم پر موت کا خط اسی طریقے سے کھینچ دیا گیا. یعنی اب اس کے ابھی بہت گہرا جملہ ہے کہ کیا مطلب ہوا اس بات کا, لیکن انشاءاللہ تھوڑا سا آگے بڑھ کے میں امام حسین علیہ السلام کے ان جملوں کو بھی جمع کرنے کی کوشش کروں گا کہ جو آپ نے موت کے حوالے سے بیان کیے, اور ان میں جو ایک خاص بات ہمیں نظر آتی ہے کہ امام علیہ السلام نے موت کو ایک آسان شے کے طور پر پیش کیا. یعنی موت کے بارے میں آپ نے یہ بات سمجھانے کی کوشش کی ہے مختلف جملوں میں کہ موت ڈرنے والی چیز نہیں ہے, موت خوفزدہ ہونے والی چیز نہیں ہے, بلکہ موت ناگزیر ضرور ہے, یعنی انسکیپبل ہے, لیکن ڈرنے والی چیز نہیں ہے. بلکہ آگے جا کے ہم کو یہ سمجھ میں آتا ہے کہ موت انسان کے لیے ایک بہترین ٹونک ہے, ایک بہترین راہ ہے جو انسان کی کامیابی اور فلاح تک اس کو پہنچانے کا ذریعہ ہے. تو یہ جملہ انشاءاللہ جب میں موت کے حوالے سے بات عرض کروں گا تو اس کی تھوڑی زیادہ تشریح. میں وما اولہانی الی اسلافی, اور میرا اشتیاق, میری چاہت, میرا ولولہ کس بات کا کہ میں اپنے اسلاف سے, اپنے بزرگان سے جا ملوں, وہ ایسا ہی ہے جیسا یعقوب علیہ السلام کو یوسف سے ملاقات کا شوق تھا. میرا اپنے اسلاف سے, اور ظاہر اسلاف کا مطلب ہے کہ جو اس دنیا سے جا چکے ہیں, تو یہاں بھی ہمارے لیے ایک اشارہ ہے کہ یہ موت میرے لیے وہ وسیلہ ہے کہ تاکہ میرا شوق اور اشتیاق پورا ہو جائے. پھر آپ فرماتے ہیں وہ خیر لی مفرع, اور میرے لیے ایک مقام کو چن لیا گیا ہے, اختیار کر لیا گیا ہے. کس نے اختیار کر لیا ہے اس مقام کو میرے لیے؟ اگر ہم تھوڑے دن پہلے جو ہم نے بات کی تھی امام علیہ السلام کے خواب کی مدینے میں, تو یعنی خدا نے چن لیا ہے میرے لیے, منتخب کر لیا ہے ایک مقام کو, انا لاقی ہے کہ جس سے مجھے ملاقات کرنی, میرے لیے ایک مقام کو منتخب کر لیا گیا ہے جس سے مجھے ملاقات کرنی. کأنی بأوفالی تتقطعها عسلان الفلوات بین النواویس و کربلا, اور اس مقام کی ظاہری حیثیت کیا ہے کہ نواویس و کربلا کے مابین بھیڑیے میرے بدن کے ٹکڑے ٹکڑے کر رہے ہیں. اوفالی یعنی میرے جوڑ بند بند, تقطعها قطع قطع کر رہے ہیں, ٹکڑے ٹکڑے کر رہے ہیں. کون؟ عسلان الفلاوات, یہ صحرا کے بھیڑیے. کہاں پر؟ بین النواویس و کربلا. تو امام حسین علیہ السلام نے سب بتا دیا تھا کہ کوئی چیز آپ نے رکھی نہیں, اور اس کے بعد بھی حیرانی ہوتی ہے کہ سب لوگ آ کے آپ کو کہہ رہے ہیں کہ آپ واپس آ جائیں, مکے آ جائیں, مدینے چلے جائیں, ادھر نہ جائیں. اس سے زیادہ وضاحت سے اور کیا بات ہوگی کہ بھیڑیے میرے بند بند کو توڑ رہے ہیں نواویس و کربلا کے درمیان. فَيَمْلَعْنَ مِنِّي أَكْرَاشًا, اور اپنے پیٹ اور اپنے شکم کو مجھ سے بھر رہے ہیں, یہ کام کر رہے ہیں. یہ ظاہراً مقام. پھر آپ فرماتے ہیں لا محیفہ عن یوم خط بالقلم، خدا کے قلم نے، دست قدرت خدا کے قلم نے جو لکھ دیا ہے اس سے مفر نہیں، اس سے کوئی فرار نہیں کر سکتا، وہ کام ہو کے رہنا. لیکن رضا اللہ رضانا اہل البیت، جس امر میں اللہ راضی ہے ہم اہل بیت بھی اسی میں راضی ہیں. اور یہ کمال بندگی ہے، یہ کمال بندگی، یعنی خدا کو نہ پڑھائے انسان کہ جس میں میں راضی ہوں آپ بھی اسی میں خوش ہو جائیں. ہم کیا کرتے ہیں، ہمارا کام الٹا ہے کہ ہم بار بار خدا کو یہ بتانا چاہ رہے ہوتے ہیں کہ میری پسند یہ ہے، میری چاہت یہ ہے، میری رضامندی یہ ہے، پلیز آپ تمام کے تمام حالات کو اس کے مطابق ڈال دیں. لیکن اہل بیت کے کیا رستہ ہے، جو رضائے خدا ہے. اور اب رضائے خدا یعنی کہ اگر یہ جملے جو امام حسین علیہ السلام بیان فرما رہے ہیں کہ میرے جوڑ جوڑ کو توڑ رہے ہیں بیڑیے، قطع قطع کر رہے ہیں، یہ معمولی بات ہے. رضا اللہ رضانا اہل البیت، اللہ کی رضا ہم اہل بیت کی رضا. نصبر علی بلائہ، جو بھی بلا یعنی آزمائش اس کی طرف سے آتی ہے ہماری طرف، ہم اس پہ صبر کرتے ہیں. وَيُوَفِّينَا أُجُورَ الصَّابِرِينَ، اور جو صابرین کا اجر ہے وہ خدا ہمارے حوالے کرتا ہے، وہ خدا ہمیں عطا کرتا ہے. پھر آپ نے رسول خدا سے اپنی نسبت کا اظہار فرمایا، اور بہت خوبصورت، جیسے میں نے کہا نا، بہت بلیغ ہے یہ خطبہ. رسول خدا سے اپنی نسبت کا کیا اظہار کن الفاظ میں فرمائے، کہ جیسے ایک لباس اور اس کا تاگا اور اس کا تار و پود، کہ ہماری جو نسبت ہے رسول خدا سے وہ اس طریقے کی نسبت ہے. یعنی گویا ہم ہی وہ تار و پود ہیں، وہ تاگا ہے کہ جس سے اس رسالت کا لباس بنتا ہے، اور ہم وہ ہیں کہ جن کے ذریعے سے رسول خدا کی آنکھیں ٹھنڈی ہوتی ہیں، اور اللہ نے ان سے جو وعدہ کیا تھا وہ ہمارے ذریعے سے پورا ہوتا ہے، جو وعدہ خدا نے ان سے کیا تھا. کیوں؟ اس لیے کہ یعنی اگر ہم قرآن کی زبان استعمال کریں تو ہم کون ہیں، ہم نفس رسول. اور امام علیہ السلام نے جو جملے استعمال کیے کہ ہماری مثال کیا ہے، جیسے دھاگا اور اس کے کپڑا، اس سے بنا جانے والا کپڑا. پھر یہ آخری جملہ جو ہے نا، یہ بڑا بہت، یہ ہم سب کے لیے بہت زیادہ آئی اوپنر اور زندہ جاوید جملے. یہ خالی 60 ہجری کے ذلحج میں ادا کیے جانے والے فقرات نہیں ہیں، بلکہ یہ زندہ جاوید کلمات ہیں. من کانا فینا باذلن مہجتہ، یہ ساری باتیں میں نے آپ کو بتا دی، یعنی امام حسین علیہ السلام، کہ یہ سب میں نے بتا دیا، میں کس رستے کی طرف جا رہا ہوں، میری لقاء کی جگہ کیا ہے، ظاہری طور پر مجھے کس انجام سے دوچار ہونا ہے، اس کا حقیقی اجر کیا ہے. آپ نے سب سمجھ لیا، یعنی امام فرما رہے ہیں آپ سب نے سمجھ لیا. من کانا فینا باذلن مہجتہ، مہجتہ کا مطلب ہے اپنا میوہ دل، ایپل آف ہز آئی، جس چیز کو بندہ بہت چاہتا ہے، عزیز رکھتا ہے، جو ہماری راہ میں اپنے میوہ دل کو قربان کر دے، جو ہماری راہ میں اپنے میوہ دل کو قربان کر دے. وَمُوَطِّنًا عَلَى لِقَاءِ اللَّهِ نَفْسَهُ، اور اپنے نفس کو لقاء اللہ کے وطن میں ٹھہرانا چاہتا ہو. क्या ऑफर है? ये ऑफर खाली उनके लिए थी, मेरे और आपके लिए नहीं। तो मैंने अर्ज किया ना, ये जिंदा है जावेद जुमले, क्या करना है? जो क्या करना चाहता हूं, हमारी राह में अपने मेवाए दिल को कुर्बान कर दे, खर्च कर दे, बजल यानी खर्च कर दे, और वतन अपना किसको बना ले अपने नफ्स के लिए? लिका अल्लाह को। यानी वतन बनाने का क्या मतलब है कि जब तक आप अपने वतन में तक नहीं पहुंचते, आप क्या कहलाते हैं? आप परदेसी कहलाते हैं, आप गरीब कहलाते हैं। गरीब की असल तारीफ जो है वो यही है। गरीब का मतलब वो पुअर नहीं है अरबी में जो हमारे यहाँ पुअर है। गरीब यानी गरीबुल वतन, जो अभी अपने वतन तक नहीं पहुंचा, जो अपने ठिकाने तक नहीं पहुंचा। तो अगर किसी ने अपना वतन लिका अल्लाह को करार दिया है, तो जाहिर है कि वहां तक पहुंचे बगैर वो चैन से बैठेंगे नहीं। तो अब आपको समझ में आ रहा है कि जो इमाम खुदा की तरफ से मुकर्रर किए गए हैं, जो हिदायत करते हैं बे अम्र अल्लाह, उन्हें कहाँ लेके जाना है इंसान को? उनकी नजर में इंसानियत का वतन और ठिकाना क्या है? मंजिले लिका अल्लाह, ये है वतन। जो ये एक दो काम करना चाहता है, फल यरहल माना, हमारे साथ रहलत के लफ्ज आपने सुना होगा ना, ये वही रहलत। फल यरहल माना, वो हमारे साथ कूच करे, खुरूज नहीं करे, निकले नहीं, रहलत करे हमारे साथ। फइन्ननी राहिलुन मुसबहन, के मैं सुबह के वक्त निकल रहा हूं, कूच कर रहा हूं इंशाअल्लाह ताला। बस ये मुख्तसर जुमले। इन दो कलिमात को अगर हमने समझ लिया, जो आपने मदीने से निकलते हुए जो खत लिखा था बरादर मोहम्मद मारूफ इबन हनफिया, और ये जो आपका मुख्तसर सा खुतबा है मक्के से निकलते हुए, जो भी लोग जमा हो सके थे और आपके असाब उनके साथ, इमाम हुसैन अलैहिस्सलाम ने तमाम की तमाम बातें इन चंद कलिमात में वाजे कर दी हैं, रोशन कर दी हैं। यही मंशूर इमामत भी है, विलायत भी है, हिदायत भी है, और राह जिंदगानी भी। तो उम्मीद है कि इंशाअल्लाह आप हजरात इन पर गौर करेंगे, क्योंकि अभी जितना भी मैंने बयान किया है ना, ये पूरे तौर से नहीं हो सकता, बात समझ में नहीं आ सकती। जाएं इसको देखें, इस पर गौर करें, इसमें समझने की कोशिश करें, और इस बात को दर्क करने की कोशिश करें कि हमारे लिए इसमें क्या पैगाम है, इमाम अलैहिस्सलाम क्या बताना चाह रहे हैं, किस रास्ते पे, किस राह पे ले जाना चाह रहे हैं। तो अब मैं अगर वाकयात करबला के हवाले से आऊं, तो जैसे कल हमने दो एग्जांपल्स आपके सामने रखी थी कि दो कंट्रास्टिंग एग्जांपल्स थी, इसी तरीके से आज भी मैं दो इंसानों की मिसाल आपके सामने रखना चाहता हूं वाकयात करबला के हवाले से। इमाम अलैहिस्सलाम जब एक मकाम था, आप जब मुख्तलिफ मनाजिल को तय करते हुए कूफे की तरफ बढ़ रहे थे, तो जैसे हमने नाम लिया मंजिल हाजिर, सालबिया, जुबाला, तो कई बहुत सारे मकामात का जिक्र किया है तारीखी किताबों में। तो एक जगह थी जिसका नाम था कसर बनी मुकातिला, और वहाँ इमाम अलैहिस्सलाम गुजरे हैं। तो वहाँ पर देखा है कि एक बड़ा आलीशान खेमा है, और जिससे लगता है कि कोई बड़ा ही बाअसर और दौलतमंद, या एक जिसे कहते हैं ना स्टेटस वाला पर्सन, वो कोई यहाँ पे मौजूद है खेमे से, और खेमे के बाहर एक बेहतरीन घोड़ा खड़ा हुआ है, और ज़मीन पर उसके बराबर एक नैजा गड़ा हुआ है, कि जो इस बात की अरब में अलामत होती थी कि ये बड़ा मजबूत और शुजा और कवि इंसान है। आपने जब पूछा तो पता चला कि ये शख्स है جس کا خیمہ ہے عبید اللہ ابن حر جعفی، جعفی یہ قبیلے کی نسبت ہے. تو اسی قبیلے کے ایک صاحب امام علیہ السلام کے قافلے میں بھی تھے جن کا نام تھا حجاج ابن مسروق. امام علیہ السلام نے انہی کو بھیجا اور کہا کہ اس کے پاس جاؤ عبید اللہ کے پاس اور کہو کہ ابا عبداللہ حسین ابن علی تمہیں ملاقات کے لیے بلاتے ہیں، طلب کرتے ہیں. اس شخص کو جیسے ہی حجاج نے جا کے یہ جملے سنائے، یہ پیغام دیا، تو اس کے منہ سے بے اختیار نکلا کہ میں جس چیز سے بچنے کے لیے اپنا گھر چھوڑ کر یہاں صحرا میں آ کر بیٹھا ہوں، وہ چیز خود میرے پاس آ گئی. اور اس نے ظاہراً معذرت کی امام حسین علیہ السلام کے پاس آنے. وہ شخص جو تھا عبید اللہ ابن حر جعفی، وہ کوفے کے انتہائی، جسے کہتے ہیں باسر لوگوں میں اور ہائی پروفائل لوگوں میں اس کا شمار ہوتا تھا، جیسے کہ ہانی ابن عروہ اور اس قسم کے افراد. لیکن جب اس نے یہ خبر سنی تھی کہ امام حسین علیہ السلام کوفے تشریف لا رہے ہیں اور اہل کوفہ آپ کے پرچم تلے بنو امیہ سے جہاد کرنے کی تیاری کر رہے ہیں، اس نے اپنے آپ کو نیوٹرل رکھنا چاہا اور وہ کوفہ چھوڑ کر باہر نکل گیا. یعنی نیوٹرل رہنے کا کیا مطلب ہے؟ کہ اگر میں کوفے میں رہوں گا تو میرے اوپر یہ الزام آ جائے گا کہ میں نے فرزند رسول کی حمایت نہیں کی، اور میں اپنے آپ کو اس الزام سے بری الذمہ رکھنا چاہتا ہوں، میں اپنے اوپر یہ الزام نہیں آنے دینا چاہتا، تو میں شہر میں ہی نہ رہوں، میں شہر میں ہی نہ رہوں. لیکن جیسا کہ اس واقعے سے ظاہر ہوتا ہے کہ خدا کا ایک نظام ہے زندگی کا، کہ نظام خدا ہر انسان کو اس کے گھر پہنچا کر دم لیتا ہے. یہ بات ذہن میں رکھیے گا، یہ بھی قانون ہے حیات کا. دیر از نو اسکیپ روٹ. ٹھیک ہے، ہم لوگوں سے بھاگ سکتے ہیں، ہم ایونٹس سے فرار کر سکتے ہیں، لیکن ہم مقدرات الہی سے نہیں بھاگ سکتے. اس بات کو ہمیں اچھے طریقے سے سمجھنا ہے. تو وہ اسی لیے پریشان ہوا کہ میں تو اس سب سے بچ کر آیا تھا اور یہاں حسین ابن علی خود میرے دروازے پر آ گئے، اب کیا کروں؟ امام حسین علیہ السلام خود اس کے پاس گئے. جب اس نے آنے سے منع کیا، خود اس کے پاس گئے اور اس سے کہا کہ ہم چاہتے ہیں کہ تم ہماری مدد اور حمایت اور نصرت کے لیے ہمارے ساتھ ہو، ہمارے ساتھ چلو، ہماری حمایت کرو. اب وہ شخص یہ کہتا ہے کہ مجھے اگر آپ کی مدد اور حمایت کرنا ہوتی تو میں کوفے سے ہی کیوں نکلتا، اور میرے پاس نہ کوئی لشکر ہے، نہ زیادہ حمایتی ہیں، نہ زیادہ لوگ ہیں کہ جن کے ذریعے سے میں آپ کی حمایت کروں. تو ہاں، لیکن میں آپ کی ایک خدمت انجام دے سکتا ہوں کہ میرا گھوڑا عرب میں تیز رفتار ترین گھوڑا ہے، آپ یہ لے لیں، اور میرا نیزہ یا میرا تلوار جو ہے اس کی کاٹ بے تحاشا زیادہ ہے، یہ میں آپ کی خدمت میں ہدیہ کرتا ہوں. تو امام علیہ السلام نے جب یہ جملے سنے تو آپ اس کے پاس سے اٹھ کھڑے اور آپ نے فرمایا کہ ہم تمہیں لینے کے لیے آئے ہیں، نہ کہ تمہارے نیزے اور گھوڑے کو، ہمیں ان چیزوں کی حاجت نہیں. کیا مطلب ہے اس جملے کا؟ اور یہ جملے شیخ صدوق نے نقل کیے اپنی امالی میں کہ ہمیں تم چاہیے، تم چاہیے، نہ کہ تمہارا نیزہ اور گھوڑا. اس سے ہم کو یہ بات سمجھ میں آتی ہے کہ امام انسان ساز ہستی کا نام ہے. یہ وسائل تو آپ فراہم کر لیتے، امام کسے ڈھونڈ رہے تھے سفر میں؟ उस इंसान को ढूंढ रहे थे कि जिसे वो इस मंजिल तक पहुंचा सके जिसका जिक्र अभी हमने किया। इमाम इंसान ढूंढ रहे थे, इंसान तलाश कर रहे थे जो नहीं मिल रहे। और फिर आपने सूरह कहफ की आयत की तिलावत की कि वमा कुंत मुत्तखिज़ल मुज़िल्लीन अबदा, कि हमें हम गुमराहों को जोरे बाजू के तौर पर इख्तियार नहीं करते। और फिर आपने एक बड़ा अजीब जुमला इरशाद फरमाया, आपने कहा कि अगर तुम मेरे साथ नहीं आते तो यहां से इतनी दूर चले जाओ कि जब मैं सदाए इस्तगासा बुलंद करूं तो मेरी आवाज तुम्हारे कानों तक ना आए, क्योंकि जो मेरी सदाए इस्तगासा को सुनकर ना आएगा मेरी मदद के लिए, खुदा उसको औंधे मुंह जहन्नम में गिरा देगा। अब आप मुझे बताएं, इमाम का इंतजार, यहां से एक अजीब बात हमें समझ में आती है कि इमाम और पैगंबर का जो इंतजार है ना, यानी वार्निंग है, वो बरबिनाए मोहब्बत है। ये इजहार मोहब्बत है या नहीं है? ऐसे ही दो लोगों के वाकयात और भी हैं कि जिन्होंने आपसे इस बात के उजर पेश किया था कि हमारे अहलो आयाल हैं, हमारा घर है, हमारे मामलात हैं, हम आपके साथ नहीं चल सकते। तो उनको भी आपने यही फरमाया था कि फिर मेरे करीब नहीं आना, खास तौर से उस वक्त के जब मैं सदा इस्तगासा बुलंद करूं, क्योंकि फिर तुम आखिरत के अजाब से नहीं बच सकोगे। और ये बात हमें पता है कि जब ये सदाए इस्तगासा इमाम अलैहिस्सलाम ने बुलंद फरमाई है असर आशूर, तो कौन कौन नहीं आया इसको सुनकर? जिन, हशरातुल अर्द, मतलब दरिंदे, मलाइका, क्योंकि ये वाजिब है कि हुज्जत खुदा कहें कि हल मिन नासिरिन यनसुरुना, ये वाजिब है नुसरत को पहुंचना। सके मैं बार बार आपकी खिदमत में अर्ज कर रहा हूँ, ये ऑप्शंस नहीं है लाइफ के, ये चॉइसेस नहीं है कि जाऊं ना जाऊं, करूं ना करूं। अब उसके बाद दूसरी मिसाल, जनाब मुस्लिम इब्ने अकील की शहादत की खबर अभी काफले हुसैनी में नहीं पहुंची, और इमाम अलैहिस्सलाम जब कूफे की तरफ जा रहे हैं तो आपके करीब करीब कुछ और लोग भी हैं, कुछ और काफले भी हैं। एक काफिला बजलिया, कूफी थे बजलिया कबीले के लोग, उनमें से एक शख्स जुहैर इब्ने कैन। जुहैर इब्ने कैन का बैकग्राउंड ये है कि ये एक आला मेयार के इंसान थे, शुजा इंसान थे, लायक इंसान थे, लेकिन ये इमाम अली अलैहिस्सलाम के असहाब में शुमार नहीं होते थे, बल्कि इनकी जिंदगी का ज्यादा हिस्सा खलीफा सुवम के साथ, उस्मान के साथ गुजरा था। तो ये उस्मानी कहलाते थे, यानी उनके असहाब में शामिल थे। तो इन्हें ये खबर थी कि इमाम हुसैन अलैहिस्सलाम मक्के से रवाना हो चुके हैं और कूफे की तरफ जा रहे हैं। तो जो रिवायत की है वो खुद जुहैर से नहीं रिवायत की है, बल्कि इनके काफले में जो लोग मौजूद थे दूसरे, उनसे रिवायत है जो किताबों में, कि वो ये कहते हैं कि हमारी कोशिश मुसलसल ये थी कि जहां जहां भी क्याम हो या गुजर हो तो इमाम हुसैन के काफले से इतना फासला हो कि वो हमें ना देख सकें ना बुला सकें। लेकिन जब हम कूफे के करीब पहुंचते हैं तो एक ऐसा मकाम आ जाता है कि हम मजबूर हो गए कि उनके करीब हमारा भी, हमें भी अपने खेमे लगाने पड़े, पड़ाव डालना पड़े। हम बैठकर खाने की तैयारी कर रहे थे, इमाम हुसैन अलैहिस्सलाम का कासिद आया, जुहैर को मुखातिब किया और कहते हैं कि हुसैन इब्ने अली आपको बुला रहे हैं। जो रावी है वो ये बयान करता है कि ये जुमला सुनने के बाद वही हाल जो उबैदुल्लाह इब्ने हुर वाला हाल हुआ था, वही हाल जुहैर और उनके साथियों का हुआ, और कहते हैं कि हमारे हाथों से लुकबे गिर पड़े, कि जिस चीज से बचने के लिए हम इतने अरसे सफर में अलग अलग चल रहे थे, अब खुद ही वहां पर हम उसी जगह पर आ गए। कई मिनटों तक खामोशी रही, जवाब ही नहीं दे रहे थे ये लोग। तो जुहैर की अहलिया, जिनका नाम बयान किया जाता है दैलम, उस खातून का, उस खातून ने पर्दे के पीछे से डांट कर जुहैर को कहा कि तुम्हें क्या हो गया, पैगंबर का नवासा तुम्हें बुला रहा है और तुम उनके कासिद को जवाब तक नहीं देते हो। तुम्हारे लिए क्या मुश्किल है, क्या परेशानी है कि जाकर उनकी बात तो सुन लो, इसमें तुम्हारा क्या नुकसान। उस खातून के सरजनिश करने पर जुहैर अपनी जगह से उठते हैं, बादले नखास्ता घिसटते कदमों के साथ कासिद के हमरा इमाम हुसैन की खिदमत में जाते हैं। इसमें कुछ किताबों में कुछ मुकालमे दो चार जुमले लिखे हैं, लेकिन जो ज्यादा मोतबर हैं कि इमाम हुसैन और जुहैर के दरमियान क्या बात हुई, इसकी खबर नहीं। क्या बात है? लेकिन जुहैर जब वहां से पलट कर आए हैं तो वो, उसको क्या कहें कि वो, जिसे अगर लफ्ज इनकलाब कहा जा सकता है ना, तो जुहैर में इनकलाब आ चुका था। इनकलाब यानी मुकम्मल तौर पर जुहैर कुछ और हो चुके। उनके चेहरे से खुशी और सुरूर के आसार आया थे और उन्होंने आके क्या कहा कि अब आज के बाद से, इसके बाद से मैं और हुसैन इब्ने अली अब हम एक हैं, हमारे खेमे यहां से उखाड़ो और हुसैन के खेमों के साथ लगा दो। तुम में से जो हमारे साथ चलना चाहता है वो हमारे साथ आ जाए। अहलिया को भी कहा कि मैं तुम्हें आजाद करता हूं। बहरहाल वो एक अलग मामला है कि मैं तुम्हें आजाद करता हूं। कुछ रिवायतों में है कि अहलिया साथ गई, कुछ रिवायतों में है कि नहीं साथ गई। बहरहाल वो गुफ्तगू नहीं। जुहैर पलट गए। अब ये जुहैर हैं कि अब आप इसमें देखें कि क्या तब्दीली है कि जो जिन हजरात ने शबे आशूर, जब इमाम हुसैन अलैहिस्सलाम ने शमा बुझा दी थी और कहा था कि मैं अपनी बैत तुमसे उठा लेता हूं, तुम सब चले जाओ यहां से, क्योंकि इनको मेरे सिवा किसी और से मतलब नहीं है। तो जिन लोगों ने उस वक्त खड़े होकर तकरीर की थी, उनमें से एक जुहैर भी थे। और उनका जुमला क्या था कि ये दुनिया फानी है और मुझे इससे कोई दिलचस्पी नहीं है, इसकी नेमतों से, लेकिन अगर ये दुनिया बाकी होती और हम इसमें हमेशा जिंदा रहने वाले होते, तब भी आपके ऊपर अपनी जान फिदा करना मेरे लिए हमेशा की जिंदगी से ज्यादा महत्व था। ये जुहैर हैं कि जब जोहर का वक्त आता है रोजे आशूर, और ये इमाम हुसैन अलैहिस्सलाम का कमाल है कि इस मुख्तसर सी फौज के साथ जंग को फजर से जोहर तक पहुंचाया, और आपके एक सहाबी शायद बुरैर हैं जो आके इमाम अलैहिस्सलाम को मुतवज्जे कराते हैं कि फर्जंद रसूल नमाज जोहर का वक्त आन पहुंचा है। इमाम अलैहिस्सलाम अजीब दुआ देते हैं और कहते हैं कि खुदा तुझे मुसल्लीन में शुमार करे, खुदा तुझे नमाजियों में शुमार करे, नमाज की तैयारी करो। अब कितने लोग, कितने लोग, कितने असहाब रह गए होंगे इमाम अलैहिस्सलाम के साथ। फौज अशकिया ने उस वक्त भी अपनी जंग को रोका नहीं था और उनका नारा ये था कि इस नमाज से तुम्हें क्या फायदा है, तुम अमीर के बागी हो, तुम उलुल अम्र के बागी हो, नऊज़ु बिल्ला, तुम्हारी नमाज कब खुदा की बारगाह में कबूल हो सकती है। तीर बारानी जारी थी। इमाम हुसैन अलैहिस्सलाम ने नमाज खौफ अदा फरमाई है और अपने सामने दो हस्तियों को बुलाया है, एक सईद इब्ने अब्दुल्ला हनफी है और एक जुहैर इब्ने कैन बजली है। اسے کہتے ہیں کہ جو رضائے خدا ہے ہم اس پر راضی ہیں. ان میں سے کسی نے یہ سوال نہیں کیا کہ یا ابا عبداللہ الحسین ہمیں کس کام کے لیے بلا رہے ہیں. آپ فرماتے ہیں کہ ہمیں نماز ادا کرنا ہے, تم ہمارے سامنے کھڑے ہو. اور تیر مسلسل آ رہے ہیں اور لفظوں میں بیان کرنا اور تصور میں لانا محال ہے کہ یہ دو صاحبان کتنے تیر اپنے بدن پر برداشت کر کے کھڑے رہے ہوں گے, کیونکہ اگر یہ گر جاتے تو چلائے ہوئے تیر امام حسین علیہ السلام کے جسم میں پیوست ہوتے. لیکن یہ دونوں صاحبان اس وقت تک اپنے قدموں پر رہے ہیں کہ جب تک امام حسین علیہ السلام کی نماز تمام نہیں ہو گئی. اس وقت سعید ابن عبداللہ زمین پر گرتے ہیں, خدا کی بارگاہ میں دعا کرتے ہیں کہ یا پروردگار اس قوم پر وہ عذاب بھیجنا کہ جو تو نے عاد و ثمود پر نازل کیا تھا, اور ہمیں اس حالت میں محشور کرنا کہ ہم اپنے ان زخمی جسموں کے ساتھ تیرے پیغمبر کی بارگاہ میں حاضر ہوں, اور یہ اس بات کا ثبوت ہو کہ یا رسول اللہ ہم نے آپ کی اطرت کی محافظت اور حمایت میں کمی اور کوتاہی نہیں کی. سعید ابن عبداللہ ان جملوں کے ساتھ اس دار فانی کو ودا کرتے ہیں. امام حسین علیہ السلام زہیر کے پاس آتے ہیں. اب ظاہر ہے کہ اب بدن میں بچا ہی کیا ہوگا اتنے تیر برداشت کرنے کے بعد, لیکن اس آخری ایک جملے کو سن لیجیے کہ جب امام حسین علیہ السلام زہیر کے سرحانے پہنچتے ہیں تو زہیر نے ایک محبت بھری نگاہ, ایک محبت بھری نگاہ امام حسین کے چہرے پر ڈالی ہے اور ایک جملہ کہا ہے, اے میرے نجات دلانے والے, اے مجھے نجات دلانے والے, خدا آپ کو بہترین اجر عنایت کرے. یہ جملے کہے ہیں زہیر نے اور اس دار فانی سے کوچ کیا ہے. خدا ہم سب کو ان صحاب امام حسین علیہ السلام کی مانند دین کی اور حجت خدا کی نصرت کرنے کی توفیق عنایت فرمائے. اللهم صل على محمد وآل محمد. سيعلم الذين ظلموا أي منقلب ينقلبون. پروردگار عالمین آپ کی حاجتوں کو بدلائے, آپ کی زندگی کی تمام پریشانیوں کو دور کرے, اور تمام عالم میں جہاں جہاں بھی مؤمنین و مؤمنات موجود ہیں خدا انہیں خوشی و خوشحالی عنایت کرے. اللهم صل على محمد وآل محمد.